स्कुली जीवनमा हामीले अक्सर विभिन्न विषयहरूमा निबन्धहरू लेख्नु पर्थ्यो. परीक्षामा जहिले पनि गाईको विषयमा निबन्ध लेख्नुहोस् भनेर आउँथ्यो. परीक्षाको तयारीको क्रममा गाई सम्बन्धी निबन्ध त्यो कण्ठस्थ पारेको मलाई याद छ. उदाहरणको लागि गाई घरपालुवा जनावर हो, गाई चारखुट्टे जनावर हो, गाईको दुईवटा कान, दुईवटा आँखा, एउटा मुख र एउटा पुच्छर छ, गाईले घाँस खान्छ आदि. अहिले पनि हामी गाईको बारेमा केही वाक्यांश सजिलै भन्न सक्छौँ. तर यदि मैले तपाईँलाई परमेश्वरको वचन शीर्षकमा एउटा निबन्ध लेख्नुहोस् भनेर भने एउटा गृह कार्य दियो भने के होला? तपाईँ कति वाक्यांश लेख्न सक्नुहुन्छ परमेश्वरको वचनको बारेमा? मलाई थाहा छ हामीहरूमध्ये कोही कहिले केही वाक्यांश पनि लेख्न सङ्घर्ष गर्नेछौँ, किनभने परमेश्वरको वचनबारे हाम्रो ज्ञान एकदमै सीमित छ. यसको सट्टा गुरु मैले तपाईँलाई अर्को शीर्षक दिएँ भने, अर्को विषयमा लेख्नु भने, अर्थात् राजनीतिको बारेमा, सेयर बजारको बारेमा, खेलकुदको बारेमा लेख्नु भने सायद तपाईँलाई थप पेपर चाहिन्छ होला. इक्जाममा होइन हामी यति छिटो लेख्नेछौँ भने प्राय हामी थप पेपर थप्छौँ नि. हामीलाई यदि मन परेको कुराहरू अथवा हामीलाई सजिलो प्रश्नहरू सोधियो भने अनि अगाडिपट्टि हामीले प्लस वान लेख्छौँ, पेपर थपिएको छ भनेर जनाउनलाई. सायद तपाईँले यी विभिन्न विषयहरूमा निबन्ध लेख्नु पऱ्यो भने प्लस वान धेरै हुन्छ होला, किनकि तपाईँलाई संसारको बारेमा धेरै थाहा छ. त्यही पनि वचनको कुरा गर्दा हाम्रो ज्ञान प्राय एकदमै कम हुन्छ, जिब्रो बाँधिन्छ हामी, हाम्रो जिब्रो प्राय बाँधिन्छ परमेश्वरको वचनको कुरा गर्ने हामी जब चेष्टा गर्छौँ. तर फेरि विडम्बना के छ भन्दाखेरि, परमेश्वरको वचनलाई व्यवस्था गर्दा गर्दै पनि हामी फेरि परमेश्वरप्रतिको त्यो हाम्रो प्रेमको दाबी गर्न भने चाहिँ हामी हिचकिचाउँदैन. वी स्टिल से आई लभ यु जिजस, आई लभ गड, म प्रभुलाई प्रेम गर्छु, म यसुलाई प्रेम गर्छु अन द वान हेन्ड एकतर्फ, भने अर्कोतर्फ फेरि हामी परमेश्वरको वचनलाई व्यवस्था गरिरहेको छौँ. तर परमेश्वरले हामीसित भन्नुभएको त्यो कुराप्रति, उहाँको वचनप्रति हामी उदासीन हुन्छौँ भने, ती कुराहरूप्रति हामी त्यति धेरै फिक्री जनाउँदैनौँ भने, परमेश्वर वचनलाई हामी व्यवस्था गर्छौँ भने, हामी कसरी परमेश्वरलाई साँचो प्रेम गरेको दाबी गर्न सक्छौँ? किनकि यसुले भन्नुभएको छ स्पष्टसँग, यदि तिमीहरूले मलाई प्रेम गर्छौ भने तिमीहरूले मेरा आज्ञाहरू पालन गर्छौ. सुप्रियहरू, परमेश्वरलाई प्रेम गर्नु भनेको उहाँको वचनलाई प्रेम गर्नु हो. इफ यु लभ गड, यु विल लभ हिज वर्ड. यदि तपाईँ परमेश्वरलाई प्रेम गर्नुहुन्छ भने तपाईँले परमेश्वरको वचनलाई पनि प्रेम गर्नुहुन्छ. तर यदि तपाईँ परमेश्वरको वचनलाई व्यवस्था गर्नुहुन्छ भने तपाईँ परमेश्वरलाई प्रेम गर्छु भनेर दावी गर्न सक्नुहुन्न. आजको वचन खण्डमा भजनकारले परमेश्वरको वचनको बारेमा धेरै कुरा बताएको छ, किनकि भजनकारले परमेश्वरको वचनलाई प्रेम गर्छ. भजनकार परमेश्वरको वचनको एउटा लगनशील विश्वासयोग्य विद्यार्थी हो. यदि तपाईँले वास्तवमा भजनकारलाई रोक्नु भएन भने भजनकारले परमेश्वरको वचनको विषयमा निरन्तर भनिरहन सक्छ, निरन्तर लेखिरहन सक्छ. यदि भजनकार परीक्षा दिँदै थियो भने उसलाई परमेश्वरको वचनबारे लेख्न धेरै नै थप पेपरहरूको आवश्यकता पर्ने थियो, प्लस वान धेरै नै आवश्यक पर्ने थियो. परमेश्वरको वचनका सबै गुणहरू वर्णन गर्न त गर्नलाई न त मसिनै पर्याप्त हुने थियो भजनकारको निम्ति, न त कागज नै. कृपया आफ्नो बाइबलमा भजन सङ्ग्रह 119 पल्टाउनुहोस् र हामी भजनकारले परमेश्वरको वचन बारेमा के भनेका छन् त्यो हामी आफै हेर्नेछौँ. आज हामी भजन सङ्ग्रह 119 अध्यायको हामी 89 पदबाट हेर्दै जानेछौँ. भजन सङ्ग्रह 119 अध्यायको 119 अध्यायको 89 पददेखि 96 पदसम्म, साम 119 वर्सेस 89-96. गत हप्ता हामीले भजन सङ्ग्रह 119 मध्यरातमा आफूलाई भेटाएका थियौँ र आज त्यो रात बिस्तारै बिहानको उज्यालोतर्फ गइरहेको छ. यस खण्डमा परमेश्वरको त्यो वचनमाथिको यो यो हर्ष हामी देख्छौँ. यो यो खण्ड परमेश्वरको वचनमाथिको आशा र भरोसाले भरिएको हामी देख्छौँ. अनि वचनसँग 119:89 पदले यसो भन्छ, हे परमप्रभु, तपाईँको वचन सनातन र अनन्त छ, आकाशमा त्यो स्थिर रहन्छ. तपाईँको विश्वसनीयता सबै पुस्तासम्म रहन्छ. तपाईँले पृथ्वी स्थापित गर्नुभयो अनि त्यो स्थिर छ. तपाईँका विधानहरू आजको दिनसम्म स्थिर छन् किनकि सबै थोकले तपाईँको सेवा गर्छन्. तपाईँको व्यवस्था मेरो निम्ति आनन्द नहुँदो त म आफ्नो कष्टमा नष्ट भइसक्ने थिएँ. तपाईँका आदेशहरू म कहिले बिर्सने छैन किनकि तपाईँले तीद्वारा नै मेरो प्राणलाई सुरक्षित राख्नुभएको छ. मलाई बचाउनुहोस् किनकि म तपाईँकै हुँ. मैले तपाईँका आदेशहरूको खोजी गरेको छु. दुष्टहरू मलाई नाश गर्न ढुकी बसेका छन् तर म त तपाईँका कानुनहरूमा ध्यान दिनेछु. सिद्ध थोकहरूको पनि सीमा भएको मैले देखेको छु तर तपाईँका आज्ञाहरू असीमित छन्. सो यस खण्डमा भजनकारले परमेश्वरको वचनबारेमा कम्तीमा पनि तीनवटा महत्त्वपूर्ण सत्यताहरू प्रकाश गरेका छन्, प्रकाश पारेका छन्. तीनवटा सत्यताहरू, पहिलो परमेश्वरको वचन सनातन छ र दोस्रो परमेश्वरको वचन शक्तिशाली छ र तेस्रो परमेश्वरको वचन सिद्ध छ. परमेश्वरको वचन सनातन छ, परमेश्वरको वचन शक्तिशाली छ र परमेश्वरको वचन सिद्ध छ. तीनवटा सत्यता, गॉड्स वर्ड इज परमानेंट एन्ड गॉड्स वर्ड इज पावरफुल एन्ड गॉड्स वर्ड इज परफेक्ट. यी तिनवटा सत्यताहरू, परमेश्वरको वचन सनातन, शक्तिशाली र सिद्ध छ. यी तपाईँ वचनको बुदाहरू टिप्दै हुनुहुन्छ भने यी तीनवटा कुराहरू टिप्नुहोस् र हामी यो 89 पददेखि 96 पदसम्म यी सत्यताहरू हामी हेर्दै जानेछौँ. सो पहिलो, परमेश्वरको वचन सनातन छ. पद 89 भन्दछ, हे परमप्रभु, तपाईँको वचन सनातन छ र अनन्त छ, आकाशमा त्यो स्थिर रहन्छ. सो परमेश्वरको वचन अनन्त छ. यसको अर्थ परमेश्वरको वचनको कुनै सुरुवात र अन्त छैन. सुरुमा बाइबलले भन्छ वचन थियो अनि वचन परमेश्वर हुनुहुन्थ्यो. परमेश्वरको वचन कहिले पुरानो हुँदैन. हजारौँ वर्ष अघि भनिएको परमेश्वरको वचन हजारौँ वर्षपछि पनि सत्य र सान्दर्भिक हुनेछ. परमेश्वरले आफ्नो वचनलाई अनि वचनकार भन्छ आकाशमा स्वर्गमा स्थापित गर्नुभएको छ. यो उहाँको मनमा सेटल छ, फिक्स छ, स्थिर छ. परमेश्वरले भन्नुभएको कुरा सदा सर्वदा रहिरहन्छ. परमेश्वर आफ्नो वचन कहिले पनि फिर्ता लिनुहुन्न. उहाँको वचनमा समयले कुनै प्रभाव पार्दैन, ऋतुहरूले कुनै प्रभाव पार्दैन, ग्लोबल वार्मिङले परमेश्वरको वचनको अस्तित्वलाई खतरामा पार्दैन. परमेश्वरको वचन थियो, परमेश्वरको वचन छ र सदा सर्वदा रहनेछ. यस संसारमा परमेश्वरको वचनसित तुलना गर्न मिल्ने कुनै पनि कुरा छैन वास्तवमा भन्यो भने, किनभने हाम्रो वरपर सबै कुराहरू क्षणिक छन्, सबै कुराहरू अस्थायी छन्. कुनै समय एकदमै बाक्लो र सेतो हिउँले सजिएका सुन्दर पहाडहरूलाई विचार गर्नुहोस् न, जो अहिले ग्लोबल वार्मिङको कारण नाङ्गिएका छन्. हिमालमा हिउँ छैन, अचल र स्थायी जस्तो देखिने हिमाल समेत फिक्का हुँदै गएका छन्. तर परमेश्वरको वचन कहिले फिक्का हुँदैन. परमेश्वरको वचनमा डेट एक्सपायरी छैन. त्यो डेट एक्सपायर भने डेट लेखिएको छैन. आकाश र पृथ्वी बितेर जानेछन् किनकि सबैको एक दिन डेट एक्सपायर हुनेछ. घाँस घाँसे मैदानहरू, उच्च पहाडहरू लोप भएर जानेछ. समुद्र र नदीहरू सुकिजानेछ. तैपनि परमेश्वरको वचन सदा सर्वदा रहिरहन्छ किनभने परमेश्वरको वचन माथि आकाशमा अर्थात् स्वर्गमा स्थिर छ. परमेश्वरको वचन स्वर्गमा स्थिर छ, स्वर्गमा स्थापित छ, पृथ्वीमा होइन, जहाँ यो क्षणिक संसारका कमी कमजोरीहरू र परिवर्तनहरूको अधीनमा रहनेछ. पृथ्वीमा स्थापित अथवा पृथ्वीमा हुने सबै कुराहरू लुगा चाहिँ थोत्रिएर उध्रिएर जानेछ. तर स्वर्गमा स्थिर परमेश्वरको वचन अनन्त, अपरिवर्तनीय र संसारको अशुद्धताबाट पूर्ण रूपमा अछुत छ. संसारको सृष्टि हुनुभन्दा अघि अनन्तकालदेखि अनन्त भविष्यसम्म परमेश्वरको वचन स्वर्गमा स्थिर छ. उज्यालोले उज्यालो होस् भन्ने उहाँको आवाज सुन्न र पालन गर्न अघि र समुद्र पहाडहरूले उहाँको आज्ञा पालन गर्न अघि नै परमेश्वरको वचन स्वर्गमा स्थिर भइसकेको थियो. मोसा अगमवक्ताहरू र प्रेरितहरूद्वारा परमेश्वरले भन्नुभएको हरेक कुरा स्वर्गमा स्थिर भइसकेका थिए. परमेश्वरले जे भन्नुभएको छ त्यो पुरा हुन्छ. उहाँले प्रतिज्ञा गर्नुभएको कुरा उहाँले पुरा गर्नुहुनेछ. हाम्रो प्रोत्साहनको लागि उहाँको वचनमा पाइने प्रतिज्ञाहरू यहाँ उल्लेख गर्न मलाई यो म योग्य ठान्छु. परमेश्वरले हामीलाई संसारको जग बसाल्नुभन्दा अघि नै चुन्नुभयो. उहाँले हामीलाई पहिल्यै चिन्नुभयो, प्रेम गर्नुभयो, अन्धकारबाट बोलाउनुभयो. उहाँले हाम्रो लागि आफ्नो एकमात्र पुत्र पठाउनु भयो, हामीलाई बचाउनुभयो, हामीलाई आफ्नो परिवारको एक भाग बनाउनु भएको छ. उहाँले प्रति गर्नुभएको छ कि कसैले पनि हामीलाई उहाँको हातबाट खोज्न सक्दैन. पिताले ख्रीष्टलाई दिनुभएकाहरू सबै उहाँका आउनेछन् र उहाँले तिनीहरूमध्ये कसैलाई पनि गुमाउनु हुने छैन. परमेश्वरको वचन स्वर्गमा स्थिर छ. यी सबै कुराहरू स्थिर छ. कुनै पनि सतावर कष्ट वा रोगले हामीलाई पिताको हातबाट अलग गर्न सक्दैन. जसरी परमेश्वरको वचन अनन्त कालदेखि अनन्त कालसम्म विगतदेखि भविष्यसम्म स्वर्गमा स्थिर छ, त्यसरी नै परमेश्वरको जनहरू पनि उहाँमा स्थिर छन्, उहाँमा अटल छन्. एक दिन उहाँले प्रतिज्ञा गर्नुभयो चाहिँ हामीलाई घर लैजान ख्रिस्ट फर्किआउनेछ. घाँस ओइलाउँछ, फुलहरू झरिजान्छ, तर हाम्रो परमेश्वरको वचन सधैँभरि अटल रहनेछ. यसाया 40:8 पद. स्वर्ग र पृथ्वी बितेर जानेछ, यसो भन्नुहुन्छ, तर मेरा वचन बितेर जाने छैन. परमेश्वरको वचन अनन्त अपरिवर्तनीय र चिरस्थायी छ. सुप्रियहरू, हरेक दिन त्यसो भए हरेक दिन यो पुस्तक हरेक दिन लिनुहोस् र यो पुस्तक अध्ययन गर्नुहोस्. यसलाई आफ्नो जीवनको पहिलो प्राथमिकता बनाउनुहोस्. परमेश्वरको वचन सुन्नुहोस्, परमेश्वरको वचन पढ्नुहोस्, परमेश्वरको वचनमाथि मनन गर्नुहोस्. आफ्नो जीवनमा मानव वचनहरूभन्दा, नाशवान मानिसहरूको बोलीहरूभन्दा परमेश्वरको मुखबाट निस्केको बोलीलाई, वचनलाई प्राथमिकता दिनुहोस्. क्षणिक र नाशवान त्यो कुराहरूको पछि भागेर आफ्नो जीवन बर्बाद नगर्नुहोस्. बरु तपाईँको हृदय परमेश्वर वचनको त्यो अनन्त सत्यतातर्फ केन्द्रित गर्नुहोस्. परमेश्वरको वचन तपाईँको निम्ति धन, तपाईँको निम्ति मार्गदर्शक र तपाईँको सबैभन्दा ठुलो आनन्द बनोस्. अनि जब जब तपाईँ जीवनमा कठिन समस्याहरू भएर गुज्रनुहुन्छ, तपाईँको शोक र त्यो पुकारमा, चित्कारमा परमेश्वरको विश्वसनीयताको गीतहरू मिसियोस्. भजनकार थप्छन् यहाँनिर 90:1, तपाईँको विश्वसनीयता सबै पुस्तासम्म रहन्छ. परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, उहाँ कहिले पनि परिवर्तन हुनुहुन्न. जसरी परमेश्वर आफ्नो वचनप्रति विश्वासयोग्य हुनुहुन्छ र उहाँको वचन कहिले पनि हेरफेर हुँदैन, उहाँको विश्वसनीयता पुस्तौँ पुस्तासम्म रहिरहन्छ. परमेश्वर जसले हजारौँ वर्ष अघि आफ्नो भरोसा, उहाँमाथि भरोसा राख्ने दासहरूलाई अनुग्रह दिनुभयो, आज पनि सङ्कष्टको समयमा अनुग्रह र कृपा र उहाँले सहायता दिनुहुन्छ र भविष्यमा पनि उहाँमाथि भरोसा राख्ने सबैलाई उहाँले दिनुहुनेछ. उहाँको विश्वासयोग्यता सबै पुस्तासम्म रहन्छ. अक्सर परिस्थितिको चपेटामा परेर मानिसले आफ्नो अडान गुमाउँछ, तर परमेश्वरको विश्वसनीयता, परमेश्वरको विश्वसनीयता अडिग र अपरिवर्तनीय छ. एकदमै वफादार विश्वासयोग्य देखिने व्यक्तिहरू पनि समय बित्दै जाँदा आफ्नो काममा, आफ्नो प्रतिबद्धतामा, वैवाहिक जीवनमा समेत उनीहरू अल्म लिन सक्छन्, तर परमेश्वर सदा सर्वदा विश्वसनीय हुनुहुन्छ. उहाँले कहिले धोका दिनुहुन्न. सुप्रिय, परमेश्वरको अपरिवर्तनीयता, परमेश्वरको विश्वास योग्यताले, विश्वसनीयताले हामीलाई दुःख कष्ट रोगको बिचमा पनि यसरी भजनकारसँगै घोषणा गर्ने हामीलाई बनाउँछ कि हे परमप्रभु, तपाईँको विश्वसनीयता सबै पुस्तासम्म रहन्छ. सो परमेश्वरको वचन सनातन छ, परमेश्वरको वचन अनन्त छ, किनकि परमेश्वर विश्वासयोग्य हुनुहुन्छ. उहाँको वचन परिवर्तन हुँदैन, किनकि परमेश्वर कहिले परिवर्तन हुन्न. दोस्रो, परमेश्वरको वचन शक्तिशाली छ. परमेश्वरको वचनको शक्ति हामी दुईवटा कुरामा देख्छौँ। परमेश्वरको वचनमा पहिलो संसारको सृष्टि गर्ने र त्यसलाई संरक्षण गर्ने शक्ति छ। परमेश्वरको वचनमा संसारको सृष्टि गर्ने र त्यसलाई संरक्षण गर्ने शक्ति छ। God's word has power to create and sustain the world. नब्बेको खण्ड खले के भन्छ हेर्नुहोस् न बाइबलमा, पद नब्बे खण्ड ख, तपाईँले पृथ्वी स्थापित गर्नुभयो अनि त्यो स्थिर छ, तपाईँका विधानहरू आजको दिनसम्म स्थिर छ किनकि सबै थोकले तपाईँको सेवा गर्छन्। परमेश्वरको वचनको शक्तिको प्रमाण हामी कहाँ खोज्न सक्छौँ, कहाँ भेटाउन सक्छौँ? हाम्रो वरपरका संसारलाई हेर्नुहोस् न, यो सृष्टि गरेको थोकलाई हेर्नुहोस्, सबै दृश्य र सबै अदृश्य थोक परमेश्वरको वचनद्वारा सृष्टि गरिएको थियो र परमेश्वरको वचनद्वारा यो सबै थोकलाई उहाँले कायम राखिराख्नु भएको छ। सायद तपाईँ विद्यार्थी हुनुहुन्छ, तपाईँको कलेजको पाठ्यपुस्तकले अर्कै कुरा सिकाइरहेको थियो होला, संसार संयोगवश अस्तित्वमा आएको भनेर सायद सुझाव दिइरहेको थियो होला। तर परमेश्वरको वचनले भन्दछ कि परमेश्वरले यस संसारलाई सृष्टि गर्नुभयो, परमेश्वरले बोल्नुभयो र तारा सूर्य चन्द्रमा पहाडहरू सगरमाथा शरद समुद्र र ऋतु र पशु प्राणीहरू चराचुरुङ्गीहरू फुल मानिस सबै अस्तित्वमा आए। उहाँले सबै कुरा आफ्नो वचनद्वारा सृष्टि गर्नुभयो र सबै उहाँले आउट अफ नथिङ एक्स निहिलो शून्यताबाट सृष्टि गर्नुभयो। यो सबै संसार बनाउनलाई परमेश्वरले कुनै पनि कुरा प्रयोग गर्नु भएन, प्रयोग गर्नलाई त्यहाँ पूर्व अस्तित्वमा कुनै पनि मटेरियल थिएन। परमेश्वरले सबै कुरा शून्यताबाट केवल बोलेको भरमा बनाउनु भयो, उहाँले वचनद्वारा सबै कुरा सृष्टि गर्नुभयो। तर सृष्टि गरेर छाड्नु भएन, तर सबै कुरालाई उहाँले नै थाम्नुहुन्छ वचनद्वारा नै, र सम्पूर्ण सृष्टिमाथि उहाँको असीम शक्ति र अधिकार उहाँले प्रदर्शन गर्नुहुन्छ। यो संसार कसले चलाइरहेको छ? हु रन्स दिस वर्ल्ड? गड, परमेश्वरले चलाउनुहुन्छ। हि मेरिड एन्ड हि रन्स इट, उहाँले बनाउनु भयो र उहाँले नै यो संसारलाई चलाउनुहुन्छ। सबै मानिसलाई हेर्नु, सबै पुस्तालाई हेर्नुहोस्, पुस्ता पछि पुस्ता होइन हजारौँ पुस्ता, ती सबै परमेश्वरको वचनको शक्तिले गर्दा टिकिरहेका छन्। मानिसहरू आउँछन् र जान्छन्, पुस्ताहरू आउँछन् र जान्छन्, तपाईँहरूमा आउँछौँ र जान्छौँ। तैपनि कहिले हामीले के लाग्छ भने हामी बिना संसार चल्दैन, हामी बिना संसार चल्दैन, हामी बिना चर्च चल्दैन, हामी बिना यो चल्दैन त्यो चल्दैन, हामी एकदमै आफूलाई अपरिहार्य ठान्छौँ, नभई नहुने व्यक्तिको रूपमा हामी ठान्छौँ। तर हामी नभई नहुने व्यक्ति होइनौँ, वी आर अल रिप्लेसेबल, हामी सबैलाई प्रतिस्थापन गर्न मिल्छ, हामी बिना पनि परमेश्वरको संसार चल्छ। तपाईँ र म मरेर गएपछि पनि संसार चलिरहनेछ। यो संसारको सृष्टि भएदेखि कति पुस्ताहरू आएर गयो विचार गर्नुहोस् त। त्यही पनि परमेश्वरको वचनको शक्तिको प्रमाण आजको दिनसम्म पनि कायम छ। परमेश्वरले संसारलाई सृष्टि गर्नुभयो र उहाँले स्थापित गर्नुभयो र त्यो अझै पनि स्थिर छ। जबसम्म परमेश्वरको वचनले संसारलाई थामिरहन्छ तबसम्म यो संसार स्थिर रहनेछ। उहाँले सबै कुरा बनाउनु भयो र सबै कुरा स्थापित गर्नुभयो। जसरी परमेश्वरको वचन स्वर्गमा स्थिर छ, त्यसरी नै परमेश्वरको कार्य पनि स्थिर छ। पद 19:91 भन्छ कि परमेश्वरले बनाउनु भएको सबै कुरा आजको दिनसम्म पनि स्थिर छ। उहाँले जे जे कुराहरू नियुक्त गर्नुभयो, जे जे कुरा उहाँले बनाउनु भयो, त्यो उहाँले नै कायम राखिराख्नु भएको छ। हामीलाई थाहा छ यो पृथ्वी एउटा अन्तरिक्षमा शून्यतामा झुन्डिएको छ, तर पनि यो परमेश्वरको वचनले गर्दा आफ्नो स्थानमा पूर्ण रूपमा स्थिर छ। किन ग्रहहरू एकअर्काप्रति एकअर्कामा ठोकिँदैनन्? किन पृथ्वी र अरू ग्रहहरू ठोकिँदैन? किनकि परमेश्वरले यसलाई आफ्नो ठाउँमा स्थापित गर्नुभएको छ। र पृथ्वी यो संसार संयोगले होइन, प्राकृतिक शक्तिले होइन, तर परमेश्वरको वचनले थामिएको छ, चलिरहेको छ। सूर्यले सूर्यकै रूपमा उसले आफ्नो काम गरिरहेको छ, उज्यालो दिइरहेको छ, हावा हावाकै रूपमा बहन्छ, आगो आगोकै रूपमा जलिरहन्छ, सिंह सिंहकै रूपमा गर्जिरहन्छ, र बाँदर अझै पनि बाँदर नै छ, र मानिस मानिस नै हो, पानी पानीको रूपमा तरल छ। यी सबै कुरा परमेश्वरले सृजना गर्नुभएको र उहाँले निरन्तर थामिरहनु भएको कारणले हो। परमेश्वर आफ्नो वचनद्वारा सम्पूर्ण सृष्टिलाई उहाँले चलाउनुहुन्छ र थामिराख्नुहुन्छ। सबै कुरा उहाँको इच्छा अनुसार आफ्नो स्थानमा उहाँले कायम राख्नुहुन्छ। तपाईँ र म साथै हाम्रो जीवनको प्रत्येक पक्ष परमेश्वरद्वारा थामिएका छौँ, सस्टेन भएका छौँ, हामी बाँचिरहेको छौँ किनकि परमेश्वरले हामीलाई जीवन दिनुभएको छ। हो, हामी व्यायाम गर्छौँ, हामी एक्सर्साइज गर्छौँ, हामी के खाने के नखाने कुरामा ध्यान पुर्याउँछौँ, काम गर्छौँ, पैसा कमाउँछौँ, खाना पकाउँछौँ, खान्छौँ, तर हाम्रो अस्तित्वलाई थाम्ने काम परमेश्वरले गर्नुभएको। यदि परमेश्वरले आफ्नो यो थाम्ने अनुग्रह, त्यो सस्टेनिङ ग्रेस, यो सबै कुरालाई सम्हाल्ने, टिकाइराख्ने त्यो अनुग्रह एक क्षणको निम्ति, एक सेकेन्डको लागि पनि फिर्ता लिनुभयो भने यो संसार अस्तित्वमा रहने छैन। सूर्यले सूर्य चम्कने छैन, अक्सिजन उपलब्ध हुने छैन, हाम्रो मुटुको धड्कन बन्द हुनेछ। सबै कुरा परमेश्वरको प्रबन्धमा निर्भर छ प्रिय। तर परमेश्वरले आफ्नो सृष्टिलाई किन निरन्तर थामिराख्नुहुन्छ? वाइ डज गड किप अन सस्टेनिङ हिज क्रिएसन? उहाँले यो आफ्नो महिमाको लागि गर्नुहुन्छ। वचन संग्रह 119:91 हामी देख्छौँ कि तपाईँका विधानहरू अथवा अपोइन्टमेन्ट, उहाँले जे जे कुराहरू उहाँले स्थापित गर्नुभएको छ आजको दिनसम्म स्थिर छन्, किनकि सबै थोकले तपाईँको सेवा गर्छन्। देख्नुभयो वचन संग्रह 119:91, किनकि सबै थोकले तपाईँको सेवा गर्छन्। सम्पूर्ण सृष्टि, विशाल ब्रह्माण्डदेखि सानो विकरणसम्म परमेश्वरले सेवा गर्न र उहाँलाई महिमा दिनको लागि सृष्टि गर्नुभयो, र यी सबै थोक उहाँको महिमाको निम्ति अस्तित्वमा छ। वचन संग्रह 19 भन्छ, आकाशले परमेश्वरको महिमाको वर्णन गर्छ र तारा मण्डले उहाँको हातको सिपको घोषणा गर्छ। हरेक दिन तिनीहरूले वार्तालाप गर्छन् र हरेक रात तिनीहरूले ज्ञानको प्रदर्शन गर्छन्। तपाईँ र म पनि परमेश्वरको महिमाको निम्ति अस्तित्वमा छौँ। हामी परमेश्वरको महिमा गर्न र उहाँमा आनन्दित हुन अस्तित्वमा छौँ। हाम्रो जीवनको प्रमुख उद्देश्य भनेको धन कमाउनु होइन, हाम्रो जीवनको प्रमुख उद्देश्य भनेको आफ्नो नाम कमाउनु होइन, आफ्नो जीवनको प्रमुख उद्देश्य भनेको परमेश्वरको महिमा गर्नु हो र उहाँमा खुसी रहनु, उहाँमा आनन्दित हुनु हो। हामी उहाँको महिमा सिर्जिएका छौँ। तपाईँ आज जीवित हुनुहुन्छ आफ्नै लागि होइन, आफ्नो समाजको लागि होइन, आफ्नो देशको लागि होइन, प्राइमरीली प्रमुख रूपमा तपाईँलाई बनाउनु हुने सृष्टिकर्ता परमेश्वरको निम्ति सास फेरिराख्नु भएको छ। यु आर ब्रिदिङ फर गॉड्स ग्लोरी, परमेश्वरको महिमाको निम्ति। उहाँले आफ्ना सृष्टि मार्फत आफ्नो महिमा, शक्ति र ऐश्वर्य प्रकट गर्नुहुन्छ। सारा सृष्टि उहाँको सामु झुकेर उहाँको आदर गर्छ, उहाँको आराधना गर्छ। आज यस घडी तपाईँ यदि यसु ख्रिस्टको चेला हुनुहुन्न भने तपाईँ थाहा पाइराख्नुहोस् कि तपाईँ पनि परमेश्वरको महिमाको लागि सृष्टि हुनुभएको। यदि तपाईँ ख्रिस्टको चेला हुनुहुन्न भने बाइबलले बताउँदछ कि परमेश्वरको महिमा गर्नु र उहाँलाई धन्यवाद दिनु तपाईँको मुख्य लक्ष्य हो, उहाँमा आनन्दित हुनु तपाईँको मुख्य लक्ष्य हो। तर दुःखलाग्दो कुरो, ब्याड न्युज, कि बाइबलले नै हामीलाई बताउँदछ कि परमेश्वरको महिमा गर्नु र उहाँलाई धन्यवाद दिनुको साटो मानिसहरूले, तपाईँसहित जो ख्रिस्टमा हुनुहुन्न, उहाँ विरुद्ध मानिसहरूले विरुद्ध गरिरहेका छन्। तिनीहरूले परमेश्वरको महिमालाई सृष्टि गरेको चिजहरूको लागि साटफिट गरेका छन्। फलस्वरूप तिनीहरूले परमेश्वरको न्याय निम्त्याएका छन्। सुप्रियहरू, बाइबल अनुसार मानिस समस्यामा छ, एकदमै खतरामा छ, एकदम डरलाग्दो समस्या छ। तर यो समस्या आर्थिक समस्या होइन, यो समस्या राजनीतिक समस्या होइन, यो समस्या सामाजिक समस्या होइन, यो समस्या आत्मिक समस्या हो। मानिस आत्मिक समस्यामा छ, मानिस परमेश्वरको क्रोध मुनि छ र नर्कतर्फ गइरहेको छ। यदि तपाईँ यसु ख्रिस्टको चेला होइन, यदि यसु ख्रिस्टलाई तपाईँ चिन्नु भएको छैन भने तपाईँ परमेश्वरको क्रोध मुनि हुनुहुन्छ। तर प्रियहरू, बाइबलले नै हामीलाई गुड न्युज पनि बताउँछ, खुसीको खबर पनि बताउँदछ कि परमेश्वरले आफ्नो महान कृपा र अनुग्रहमा आजभन्दा 2000 वर्ष अघि उहाँको आफ्नो एकमात्र पुत्र त्रिएक परमेश्वरको दोस्रो व्यक्ति येशु ख्रीष्टलाई संसारमा हाम्रो विकल्पको रूपमा, हाम्रो साटमा जिउन मर्नको निम्ति उहाँलाई पठाउनु भयो। ख्रीष्टले परमेश्वरको क्रोध बोक्नुभयो ताकि जो उहाँमा विश्वास गर्छ त्यो नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यदि तपाईँ ख्रीष्टमा हुनुहुन्न भने आफ्नो पापबाट फर्कनुहोस् र ख्रीष्टमा विश्वास गर्नुहोस्, भरोसा गर्नुहोस्, उहाँलाई आफ्नो जीवन समर्पण गर्नुहोस् र उहाँको महिमाको निम्ति जिउनुहोस्। यदि तपाईँ अझै पनि सास फेरिराख्नु भएको छ भने देयर इज स्टिल द टाइम, देयर इज स्टिल होप, अझै मौका छ, समय छ, आफ्नो पापहरूबाट फर्किनुहोस् र संसार बनाउनु नै र संसार चलाउनु नै परमेश्वरमाथि विश्वास गर्नुहोस्। परमेश्वरको वचन शक्तिशाली छ, परमेश्वरको वचनमा संसारलाई बनाउने र संसारलाई थामिराख्ने शक्ति छ, साथै परमेश्वरको वचनमा विश्वासीहरूलाई बचाउने, मानिसहरूलाई बचाउने र मानिसहरूलाई थामिराख्ने, संरक्षण गर्ने शक्ति पनि छ। गड्स वर्ड हेज पावर टु सेभ एन्ड सस्टेन बिलिभर्स। परमेश्वरको वचनको शक्ति मुनि हामी दुईवटा कुरा हेर्दैछौँ र दोस्रो कुरा परमेश्वरको वचनमा विश्वासीहरूलाई बचाउने र संरक्षण गर्ने शक्ति छ। परमेश्वरको वचनको शक्ति संसारको सृष्टि र जगेर्ना गर्नुमा मात्र होइन तर परमेश्वरको जनहरूलाई कष्टहरूको समयमा सम्हाल्नुमा पनि देखिन्छ। जसरी परमेश्वरको वचनले सबैको अस्तित्वमा ल्यायो र त्यसलाई कायम राख्छ, त्यसरी नै उहाँको वचनले परमेश्वरका जनहरूलाई बचाउँछ र दुःख कष्टको बिचमा पनि सम्हाल्छ। 92 पदमा हेर्नुहोस् न, तपाईँको व्यवस्था मेरो निम्ति आनन्द नहुँदो हो त म आफ्नो कष्टमा नष्ट भइसक्ने थिएँ। भजनकार भन्छ कि यदि परमेश्वरको वचन, जसलाई भजनकारले व्यवस्था पनि सङ्केत गरेका छन्, आनन्द नभएको भए तिनी भजनकार आफ्नो कष्टमा नष्ट भइसक्ने थिए। तपाईँले विचार गर्नुहोस् यो आनन्द भन्ने शब्दलाई एकदमै ध्यान दिनुहोस्। भजनकार यसो भनिरहेको छन् कि यदि तपाईँको वचन मेरो कर्तव्य नभएको भए, अथवा तिनले यसो भनिरहेको छन् यदि मैले तपाईँको वचन दिनौ नपढेको भए, वा यदि म तपाईँको वचनसँग परिचित नभएको भए, वा यदि मैले तपाईँको वचन कण्ठस्थ नगरेको भए, भजनकारले यसरी भनिरहेको छैन, भजनकारले यसो भनिरहेको छन् कि यदि तपाईँको वचन मेरो आनन्द, मेरो हृदयको आनन्द, मेरो सन्तुष्टि, मेरो खजाना नभएको भए म मेरो दुःखमा कष्टमा नष्ट भइसक्ने थिएँ। फेरि परमेश्वरको वचनमाथिको आनन्दले मात्र विश्वासीहरूलाई तिनीहरूको दुःख कष्टमा नाश हुनुबाट जोगाउँछ। यो तपाईँको ग्रेटेस्ट डिलाइट, तपाईँको जीवनको सबैभन्दा ठुलो खुसी आनन्द तपाईँले परमेश्वरमा, वचनमा, ख्रिस्टलाई चिन्नुमा पाउनुहुन्न भने संसारको कष्टले तपाईँलाई नाश गर्नेछ। भजनकारले उसको जीवनमा थुप्रै मानिसहरूलाई आफ्नो दुःख कष्टमा नाश भएको देखेका छन्। थुप्रै मानिसहरूलाई, ती मानिसहरू जसले परमेश्वरको वचनलाई आफ्नो आनन्द बनाएनन्। प्रियहरू, जागिर होस्, पैसा होस्, सम्बन्ध नै किन नहोस्, यस संसारका कुराहरूमा रमाउनेहरू दुःख कष्टमा टिक्ने छैनन्। दुःख कष्टमा सबै नाश भएर जानेछन्। जब सबै कुरा खोसिन्छ नि जीवनबाट, तब मानिसहरूको आनन्द पनि खोसिन्छ। यदि उनीहरूले संसारको थोकहरूलाई आफ्नो आनन्दको स्रोत बनाइरहेको छ भने र तिनीहरूसँग केही पनि बाँकी रहँदैन। तर भजनकारको लागि परमेश्वरको वचनप्रतिको आनन्दले उनलाई थामिरहेको छ। दुःख कष्टको समयमा त्यो वचन नै उसको लागि जीवन बनेको छ। जब उनको कष्टहरू बढेर गयो, तब परमेश्वरको वचनका प्रतिज्ञा र सुसमाचारले उनमा नयाँ आशा जगाएको छ। मलाई विश्वास छ तपाईँहरूमध्ये कोही कोहीले पनि भजनकारसँगै गवाइदिन सक्नुहुन्छ। तपाईँ त्यस रातलाई सम्झन सक्नुहुन्छ, त्यो रातलाई जब तपाईँलाई एकदमै गाह्रो भएको थियो, तपाईँ निराश हुनुहुन्थ्यो, बैचेन हुनुहुन्थ्यो, हृदयमा पीडा लिएर तपाईँ निदाउन सकिरहनु भएको थिएन, तपाईँ कोल्टै फेरिरहनु भएको थियो, तर त्यसपछि तपाईँ परमेश्वरको वचनतिर फर्कनुभयो, उहाँको सुसमाचारको प्रतिज्ञाहरू पढ्नुभयो र प्रार्थनामा तपाईँ परमेश्वरको सामु रुन थाल्नुभयो र तपाईँ अन्तत प्रार्थना गर्दा गर्दै रुँदा रुँदै तपाईँ निदाउनु भयो। अर्को दिन तपाईँ उठ्नुभयो, तपाईँ नुहाउनु भयो, तपाईँले आफ्नो बाइबल खोलेर पढ्न थाल्नुभयो, प्रार्थना गर्नुभयो, खाजा बनाएर खाएर तपाईँ कामतिर फर्कनुभयो। तपाईँको कष्ट एकाएक गायब भएको कारणले गर्दाखेरि होइन, कष्ट त त्यहीँ नै थियो, तर परमेश्वरको संरक्षण गर्ने अनुग्रहले तपाईँलाई अगाडि बढ्न आशा दिएको थियो। प्रिय, दुःख कष्टले हामीलाई निराश पार्न सक्छ, तर यसले हामीलाई कहिले नाश गर्न सक्दैन, किनभने परमेश्वरको वचनले उहाँको जनहरूलाई सधैँ सम्हालिरहन्छ, विशेष गरी कष्टको समयमा। उहाँले तिनीहरूलाई दुःख कष्ट भएर जाँदा सम्हाल्नुहुन्छ। परमेश्वर हाम्रो जीवनबाट दुःख कष्ट हटाउनुहुन्छ भन्ने छैन, तर उहाँले हामीलाई उहाँको त्यो जगेर्णा गर्ने त्यो थामिराख्ने हामीलाई जोगाइराख्ने टिकाइराख्ने त्यो अनुग्रह बिना कहिले पनि हामीलाई कष्ट भएर जानु दिनुहुने छैन। पावलले निको हुन प्रभुसँग ती तिनचोटि प्रार्थना गर्यो र प्रभुले पावललाई यसरी जवाफ दिनुभयो, मेरो अनुग्रह तिम्रो निम्ति पर्याप्त छ किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ। र प्रियहरू, यही अनुग्रह जुन अनुग्रह पावलले पाएको थिए त्यही अनुग्रह परमेश्वरको सबै जनहरूको लागि आज ख्रिस्टमा उपलब्ध छ। सो प्रियहरू, हरेक दिन परमेश्वरको वचनमा आफ्नो आनन्दको लागि सङ्घर्ष गर्नुहोस्। फाइट फर यो जोय एभ्री डे। तपाईँको सम्बन्ध, खाना, पैसा, करियरका सफलता जस्ता यी संसारका कुराहरूप्रति आकर्षित गर्ने ती प्रतिस्पर्धी आनन्दहरूको विरुद्धमा लड्नुहोस्। यी सबै थोकेर तपाईँलाई कम टु मी एन्ड आई विल गिभ यु जोय भनिरहेको छ। म कहाँ आऊ, म तिमीलाई खुसी दिन्छु, आनन्द दिन्छु भने संसारको सबै थोकले तपाईँलाई बोलाइरहेको छ, तपाईँलाई निमन्त्रणा दिइरहेको छ। र जब तपाईँ ती थोकहरू जति पछि लाग्नुहुन्छ नि तपाईँ त्यति नै धेरै असन्तुष्ट व्यक्ति बन्दै जानुहुन्छ। प्रियहरू, परमेश्वरको वचनमा आफ्नो आनन्द खोज्नुहोस्। परमेश्वरको वचनमा त्यो धन्यको मानिसले चाहिँ दिनरात मनन गर्नुहोस्, खुसी हुनुहोस्, आनन्द लिनुहोस्। प्रियहरू, परमेश्वरको वचनले तपाईँलाई बचाएको छ। यो परमेश्वरको वचनले तपाईँलाई बचाइराख्नेछ, टिकाइराख्नेछ। त्यसले परमेश्वरको वचन मा आफ्नो आनन्द भेटाउनुहोस्। परमेश्वरको वचन तपाईँको जीवनको नम्बर वान प्राथमिकता बनोस्। यो तपाईँको सबैभन्दा ठुलो र सर्वोच्च प्राथमिकता बनोस्। जस्तोसुकै परिस्थितिको सामना गर्नु पऱ्यो तापनि तपाईँको शत्रुहरू जस्तोसुकै जति धेरै भए तापनि परमेश्वरको वचनतर्फ फर्किनुहोस्। उहाँको प्रतिज्ञाहरूमा अडिग रहनुहोस्, उहाँको गवाईमा मनन गर्नुहोस् र उहाँको वचन तपाईँको निरन्तर तपाईँको लागि निरन्तर त्यो मार्गदर्शक बनोस्। जसरी भजनकारको जीवनमा भएको हामी देख्छौँ, पद 93 95 हेर्नुहोस् न, तपाईँको आदेशहरू म कहिले बिर्सने छैन किनकि तपाईँले तीद्वारा नै मेरो प्राणलाई सुरक्षित राख्नुभएको छ। मलाई बचाउनुहोस् किनकि म तपाईँकै हुँ, मैले तपाईँका आदेशहरूको खोजी गरेको छु। दुष्टहरू नाश गर्न मलाई नाश गर्न ढुकिबसेका छन् तर म त तपाईँका कानुनहरूमा ध्यान दिनेछु। परमेश्वरको वचनमा त्यो बचाउने र संरक्षण गर्ने त्यो शक्ति छ भनेर थाहा पाएर भजनकारले प्रत्युत्तर स्वरूप यहाँ तिनवटा कुराहरू बताएका छन्। पहिलो तिनवटा कुरा भन्छन् हो, पहिलो परमेश्वरको वचनलाई भजनकारले कहिले नबिर्सिन अठोट गर्छ किनकि त्यही वचनमा जीवन छ, त्यही वचनले उसलाई थामिरहन्छ, त्यही वचन उसको लागि सप्तको हो। त्यस कारण भजनकारले परमेश्वरको वचनलाई कहिले नबिर्सिन यहाँनिर अठोट गरेको छ किनकि त्यसैद्वारा परमेश्वरले तिनको प्राणलाई सुरक्षित राख्नुहुन्छ। र प्रिय, बिर्सिनु चाहिँ यो भुलक्कटपन भन्छौँ हामी, फर्गेटफुलनेस, क्रिस्टियन विश्वासको लागि ठुलो खतरा हो। अनि भजनकारले बुझेको छ र त्यसको विरुद्धमा ऊ लडाइँ लडिरहेको छ। भजनकार सिद्ध छैन, ऊ पनि सिद्ध छैन, तर भजनकार इमान्दार छ। उसले परमेश्वरको वचन सधैँ सम्झँदैन, उसको जीवनमा त्यस्तो परिस्थिति आउँछ जब ऊ परमेश्वरको वचन बिर्सिने परीक्षामा पर्छ। तर पनि भजनकारले आफूलाई यो कुरा सत्यता सम्झाइरहेको छ कि परमेश्वरको वचनले मलाई जीवन दियो, परमेश्वरको वचनले मलाई थामिरहन्छ, परमेश्वरको वचन म कहिले बिर्सिने छैन। हि इज ट्राइङ। जसरी परमेश्वरले आफ्नो वचन र आत्माद्वारा जीवन दिनुहुन्छ त्यसरी उहाँले त्यो जीवनलाई थामी पनि राख्नुहुन्छ वचनद्वारा नै र आत्माद्वारा। र भजनकारले बुझेका छन् कि प्रचार र आत्माको कार्यद्वारा मुक्ति दिने त्यही वचनले आत्माको सहायताले विश्वासीहरूलाई, विश्वासीको प्राणलाई पोषण दिन्छ, संरक्षण पनि गर्छ। त्यसकारण पति संसारमा जिउनका लागि परमेश्वरको वचन एकमात्र माध्यम हुनु पर्यो थाहा पाएर भजनकार परमेश्वरको वचन पालन गर्न कटिबद्ध छ। र दोस्रो, भजनकारले यहाँनिर भजन सङ्ग्रह 119:14 पदमा मनको गहिराईबाट, हृदयबाट नै प्रार्थना गर्छ, मलाई बचाउनुहोस्। किनकि म तपाईँकै हुँ, अर्थात् मलाई जागृत गराउनुहोस्, मलाई पुनर्जीवित पार्नुहोस्। किन? किन भजनकारलाई परमेश्वरले बचाउनु पर्छ? किन भजनकारलाई परमेश्वरले जीवित राख्नुपर्छ? अनि भजनकारले भन्छ, किनकि म तपाईँको हुँ। सो भजनकारलाई के कुरा थाहा छ भने, उसको जीवनको संरक्षण उसको आफ्नै योग्यतामा आधारित छैन, तर परमेश्वरसँगको उसको सम्बन्धमा आधारित छ। गड सुड क्विकन हिम, गिभ हिम लाइफ, प्रिजर्भ हिम, बिकज हि बिलोङ्स टु गड। भजनकार परमेश्वरका हुन्, त्यसकारण परमेश्वरले भजनकारको रक्षा गर्नुपर्छ, उसलाई जीवित राख्नुपर्छ भन्ने उठान्छन्। र तेस्रो, भजनकार परमेश्वरलाई पर्खन्छन्। 95 हेर्नुहोस् न, दुष्टहरू मलाई नाश गर्न ढुकी बसेका छन्, तर म तपाईँका कानुनहरूमा ध्यान दिनेछु। शत्रु सैतान त्यसका सेनाहरू भजनकारलाई नाश गर्न पासो थापेर पर्खिरहेका छन्, ढुकी बसेका छन्। तर यसको ठिक विपरीत भजनकार भने परमेश्वरको वचन अध्ययन प्रति समर्पित छन्, र परमेश्वरको वचन अध्ययनलाई जारी राखेर भजनकार उद्धारको लागि परमेश्वरलाई नै पर्खिरहेको छन्। उतातिर शत्रुहरू भजनकारलाई पर्खिरहेको छ भने, यतातिर भजनकार परमेश्वरको पर्खाइमा छ। भजनकारले आफैलाई परमेश्वरको त्यो वचनको त्यो पवित्र अध्ययनबाट विचलित हुन दिएको छैन, न त भजनकार त्यो दुष्टहरूको षड्यन्त्रलाई, उनीहरूको कुरालाई, उनीहरूको योजना लिएर ऊ आत्तिएको नै छ। बरु शत्रुहरूले उनलाई नाश गर्ने मौका खोजे पर्खिरहेको बेला भजनकार आफूलाई परमेश्वरको वचनमा मनन गर्न र प्रार्थना गर्नमा समर्पित गरेका छन्। र स्पर्जन, प्रभुको एकजना जन स्पर्जन, चार्ल्स स्पर्जनले भनेका छन् कि यदि शत्रुले हाम्रो विचारलाई पवित्र अध्ययनबाट, परमेश्वरको वचनको पवित्र अध्ययनबाट, हाम्रो खुट्टालाई पवित्र जीवनबाट र हाम्रो हृदयलाई पवित्र इच्छाहरूबाट टाढा राख्न सफल हुन सक्दैन भने उसको आक्रमण अन्तत असफल हुन्छ। यसलाई उल्टाएर ठिक अर्को तरिकाले भन्यो भने, यदि हाम्रो शत्रुले हाम्रो विचारलाई, सोच विचारलाई पवित्र अध्ययनबाट, हाम्रो खुट्टालाई पवित्र जीवनबाट र हाम्रो हृदयलाई पवित्र इच्छाहरूबाट टाढा राख्न सफल भयो भने, उसले हाम्रो जीवनलाई नष्ट गर्नेछ, ऊ हामीमाथि सफल हुनेछ, उसको आक्रमणमा ऊ सफल हुनेछ। परमेश्वरको वचनमा विश्वासीलाई बचाउने र विश्वासीलाई जोगाउने, संरक्षण गर्ने शक्ति छ। त प्रिय तपाईँ र मेरो निम्ति प्रश्न भनेको, के तपाईँले यो परमेश्वरको शक्ति, वचनको शक्ति अनुभव गर्नुभएको छ? के तपाईँले परमेश्वरको वचनको शक्ति अनुभव गर्नुभएको छ? के तपाईँले परमेश्वरको वचन अर्थात् आत्मिक त्यो भरण पोषणको एकमात्र माध्यम तपाईँले आफ्नो जीवनमा लागू गर्नुभएको छ? कति तपाईँले परमेश्वरको वचनलाई बिर्सन त भएको छैन? परमेश्वरको वचनलाई सुरक्षित राख्न प्रयोग गर्नुहुने, परमेश्वर तपाईँलाई सुरक्षित राख्न प्रयोग गर्नुहुने परमेश्वरको वचनलाई कति तपाईँले व्यवस्था त गर्नुभएको छैन? परमेश्वर तपाईँलाई सम्हाल्नु परमेश्वरको जिम्मेवारी भए तापनि, उहाँको वचन अध्ययन गर्नु, उहाँलाई जान्नु, उहाँको आज्ञा पालन गर्नु, यो कुरामा लगनशील हुनु तपाईँको जिम्मेवारी हो। के तपाईँ आफ्नो वचन बाइबल पढिराख्नु भएको छ? Have you been reading your Bible? तपाईँले अन्तिमचोटि बाइबल पढ्नुभएको कहिले थियो? परमेश्वर वचन खोलेर अध्ययन गर्नुभएको कहिले थियो? कष्टको बिचमा मानिसहरूले तपाईँको बारेमा अफवाह फैलाएर राख्दाखेरि, तपाईँको आलोचना गरिराख्दाखेरि, शत्रुहरू तपाईँका एकदमै धेरै बढेर गइराख्दा गरिराख्दाखेरि तपाईँ परमेश्वरको वचनतर्फ फर्किनु भएको अनुभव छ? अनुभव छ। फेरि परमेश्वरको वचन शक्तिशाली छ। यो वचनमा तपाईँलाई जीवन दिने मात्र नभएर, वचनमा तपाईँलाई त्यो जीवन जिइराख्ने, क्रिस्चियन जीवन जिइराख्ने, संसारमा टिकाइराख्ने शक्ति पनि छ। सो त्यो वचनमा फर्किनुहोस्, वचनमा जानुहोस्। यो वचनलाई हामीले यसलाई बन्द गरेर यो बन्द पुस्तकले यसले अटोमेटिक काम गर्दैन, यहाँ जादु छोडि छैन, यसमा सिरानमा राखेर सुतेर केही हुनेवाला छैन। यु हेभ टु ओपन इट, तपाईँले यसलाई खोल्नुपर्ने हुन्छ र यसलाई हरेक दिन पढ्नुपर्ने हुन्छ कि तपाईँ परमेश्वरको शक्ति तपाईँको जीवनमा अनुभव गर्न चाहनुहुन्छ। यदि चाहनुहुन्छ भने हरेक दिन यो पुस्तक खोल्नुहोस् र पढ्नुहोस्। परमेश्वरको वचन सनातन छ, परमेश्वरको वचन शक्तिशाली छ र अन्तिममा परमेश्वरको वचन सिद्ध छ, इट्स पर्फेक्ट, सिद्ध छ। छैन पे पदलाई हेर्नुहोस् न, भजनकार भन्छन् कि सिद्ध थोकहरूको पनि सीमा भएको मैले देखेको छु तर तपाईँको आज्ञाहरू असीमित छन्। भजनकारले सबै सिद्धताको सीमा देखेको छन्, सिद्ध जस्तो देखिने कुराको पनि सीमा हुन्छ भनेर भजनकारलाई थाहा छ। भजनकारले आफ्नो जीवनमा के देख्यो होला त्यो मलाई ठ्याक्क थाहा भएन, तर सायद तिनले सिद्ध सृष्टिको पनि सीमा भएको देखे होला। यो प्रकृति यो कति सिद्ध छ हेर्दाखेरि होइन, तर त्यसमा पनि भजनकारले लिमिटनेस त्यो सीमा भएको देखेका छन्। उदाहरणको लागि तपाईँ चन्द्रमालाई लिन सक्नुहुन्छ, चन्द्रमा एकदमै सिद्ध सुन्दर छ गौरवशाली छ, तैपनि गीतले भने चाहिँ चन्द्रमामा पनि दाग हुन्छ। सृष्टिको त्यो मन्त्रमुग्ध पार्ने सुन्दरता भए तापनि यसको सिद्धता सीमित छ, यसको सिद्धता सीमित छ। यसको ठिक विपरीत परमेश्वरको वचन असीमित छ, यो अत्यन्त व्यापक छ, यसमा कुनै दोष छैन, कुनै दाग छैन, कुनै त्रुटि छैन। परमेश्वरको वचन असीम रूपमा कुनै सीमा बिना सिद्ध छ, परमेश्वरको वचनको सिद्धताको सीमा छैन। परमेश्वरको वचन समुद्रभन्दा गहिरो, क्षितिजभन्दा चौडा र आकाशभन्दा उच्च छ। गॉड्स वर्ड इज इन्फिनिटली पर्फेक्ट। तपाईँहरूमध्ये कतिजना जिपीमा सम्पादकको रूपमा काम गर्नुहुन्छ, एडिटरको रूपमा, र तपाईँको जिम्मेवारी नेपालीमा अनुवादित ती पुस्तकहरूलाई सम्पादन गर्नु हो। तपाईँ वाक्य संरचना गर्न परिष्कृत संरचनालाई परिष्कृत गर्न, त्यो स्पष्टता सुनिश्चित गर्न र त्यो त्यसमा त्यो पठनीयता ल्याउन, एकरूपता ल्याउन निकै परिश्रम गर्नुहुन्छ। तपाईँ त्यो पुस्तकमा त्यो सटीकता सुनिश्चित गर्न व्याकरणलाई विचार गर्नुहुन्छ, त्यहाँ विराम चिन्हहरू, हिज्जेलाई, वाक्य संरचनालाई र अन्य धेरै कुराहरू तपाईँ ध्यान दिनुहुन्छ। यो काम महत्त्वपूर्ण छ किनकि मानिसहरू असिद्ध छन्, मानिसहरूले त्रुटि गर्छन्, उनीहरूको वचनमा हामी त्रुटि भेट्छौँ र मानिसले त्रुटि गर्ने सम्भावना धेरै नै हुन्छ। मानिसको हातले लेखिएका शब्दहरू कहिले पनि त्रुटिभन्दा बाहिर हुँदैनन्, तर फेरि परमेश्वरको वचन यसको ठिक विपरीत छ। परमेश्वरको वचन सिद्ध भन्दा पनि सिद्ध छ, यो त्रुटि रहेछ कुनै सीमा बिना, र परमेश्वरको वचनको लागि कुनै सम्पादकको आवश्यकता छैन। गॉड्स वर्ड डज नट रिक्वायर एन एडिटर, परमेश्वरको वचनलाई सम्पादकको खाँचो छैन। मानव लेखहरू जस्तो परमेश्वरको वचनमा कुनै स्पष्टता होइन, वचनमा कुनै स्पष्टताको आवश्यकता पर्दैन, यसमा कुनै त्रुटिहरू छैन र कुनै सुधारको खाँचो छैन। परमेश्वरको वचन सिद्ध छ र त्रुटि रहेछ, त्यसकारण परमेश्वरको वचन जीवन र भक्तिको लागि पर्याप्त छ, पर्याप्त छ। परमेश्वरको वचन सिद्ध छ किनभने परमेश्वर आफै सिद्ध हुनुहुन्छ। सिद्ध परमेश्वरको मुखबाट निक्लिएका वचनहरू सिद्ध हुन्छन्। परमेश्वरको वचनमा कुनै त्रुटि छैन किनकि परमेश्वरले कहिले झुट बोल्नुहुन्न। गॉड इज पर्फेक्ट, परमेश्वर सिद्ध हुनुहुन्छ। र यो पुस्तक यो बाइबल हामी यसलाई भन्छौँ, तपाईँहरू प्राय सबैसँग छ होला, यदि छैन भने एउटा लिने तपाईँले योजना बनाउनुहोस्। र यो पुस्तकमा परमेश्वरको वचनहरू समावेश भएकोले गर्दाखेरि, यस पुस्तकमा परमेश्वरको वचन भएकोले गर्दाखेरि, दोस्रो तिमोथी 3:16 पदले भने चाहिँ सम्पूर्ण पवित्र शास्त्र सम्पूर्ण बाइबल परमेश्वरको प्रेरणाद्वारा भएको र सिकाउनलाई, अर्थी दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालिम दिनलाई लाभदायक हुन्छ, ताकि परमेश्वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्जित भई सिद्ध भएको होस्। तपाईँ शुद्ध सिद्ध हुन चाहनुहुन्छ, तपाईँ सचिन चाहनुहुन्छ, तपाईँ तालिम लिन चाहनुहुन्छ, तपाईँ अर्थात् भक्तिको जीवनमा तपाईँ वृद्धि हुन चाहनुहुन्छ, तपाईँ आज्ञाकारिताको जीवन वृद्धि हुन चाहनुहुन्छ भने यो पुस्तक पढ्नुहोस्, परमेश्वरको वचन खोल्नुहोस् र सिद्ध वचन अध्ययन गर्नुहोस्। प्रिय, परमेश्वरको वचन सनातन छ, परमेश्वरको वचन शक्तिशाली छ, परमेश्वरको वचन सिद्ध छ, किनभने परमेश्वर आफै सनातन हुनुहुन्छ। परमेश्वर आफै अनन्त हुनुहुन्छ, परमेश्वर हुनुहुन्थ्यो, हुनुहुन्छ र सदा उहाँ रहनुहुनेछ, उहाँ हुनेछन् सदा। परमेश्वरको वचन शक्तिशाली छ किनकि परमेश्वर आफै शक्तिशाली हुनुहुन्छ। परमेश्वरको वचन सिद्ध छ किनकि परमेश्वर आफै सिद्ध हुनुहुन्छ। परमेश्वरको वचन परमेश्वरको विस्तारित रूप हो। God's word is an extension of God himself. र परमेश्वरको वचनलाई मान्नु भनेको परमेश्वरलाई मान्नु हो र परमेश्वरको वचनलाई नमान्नु परमेश्वरलाई नमान्नु हो। अनि यो वचन 2000 वर्ष पहिले व्यक्ति बन्नुभयो, द वर्ड बिकेम अ पर्सन, र उहाँ हाम्रो बिचमा बास गर्नुभयो र उहाँको नाउँ येशु हो। येशु परमेश्वरको वचनलाई मूर्त रूप दिँदै परमेश्वरको अनन्त पुत्र येशु ख्रिस्ट आजभन्दा 2000 वर्ष पहिले मानिस बने संसारमा आउनुभयो। उहाँ सिद्ध हुनुहुन्थ्यो, हामी जस्तै मानिस भए पनि पाप रहित, तैपनि हाम्रो उद्धारको लागि परमेश्वरको शक्ति र बुद्धिको प्रदर्शनको रूपमा उहाँ क्रुसमा टाँगिनुभयो। ख्रिस्ट परमेश्वरको तर्फबाट र मानिस जाति दुवैको तर्फबाट सिद्ध प्रतिनिधि हुनुहुन्छ। उप्रिय परमेश्वरको वचनमा आनन्दित हुनुहोस् किनकि तपाईँको मुक्तिदातामा आनन्दित हुनुहुन्छ। परमेश्वरको वचनलाई प्रेम गर्नुहोस् किनकि तपाईँ ख्रिस्टलाई प्रेम गर्नुहुन्छ जसले तपाईँलाई पहिले प्रेम गर्नुभयो। यस पुस्तकको बाइबलको परमेश्वरको वचनको लगनशील विद्यार्थी बन्नुहोस् किनकि तपाईँ ख्रिस्टलाई पछ्याउनुहुन्छ। परमेश्वरको वचनलाई आफ्नो जीवनमा पहिलो स्थान दिनुहोस्। तपाईँको परिवार, तपाईँको विवाह, तपाईँको अभिभावकत्व, तपाईँको काम, तपाईँको सेवकाईमा प्राथमिकता दिनुहोस्। परमेश्वर वचनलाई पहिलो स्थानमा राख्नुहोस्। प्रिय, हाम्रो प्रार्थना यही होस्, हाम्रो चाहना यही होस् कि काठमाडौँ कम्युनिटी ब्याप्टिस्ट चर्चको यस पुलपिटदेखि हाम्रो खेल मैदानसम्म परमेश्वरको वचनले प्रधानता पाओस्। परमेश्वरको वचन नै हाम्रो जीवन र सेवकाई कामको केन्द्रमा रहोस् किनकि परमेश्वरको वचन अनन्त छ, परमेश्वरको वचन शक्तिशाली छ, परमेश्वरको वचन सिद्ध छ। आउनुहोस् हामी प्रार्थना गरौँ।